नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश नम्बर दुईमा हुने स्थानीय तह चुनावको लागि उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता, राजपाले 136 तहमा उम्मेद्वारी दर्ता गरेपछि चुनावी माहौल झनै बढ्यो।
त्रिवीद्वारा काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज, डाक्टर गोविन्द केसीको अनशन फिर्ता, अब भ्रष्टाचार विरोधी सत्याग्रह थाल्ने केसीको भनाई।
प्रदेशकै नामबाट गाडीमा इम्बोस नम्बर प्लेट जडान गरिने, अहिले प्रदेश नम्बरका आधारमा बन्ने नम्बर प्लेट पछि परिवर्तन गर्दा पैसा नलाग्ने।
जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने, भाइरसले क्यान्सरबाट संक्रमित मस्तिष्क सेललाई मार्ने अनुसन्धानकर्ताको भनाई।
र नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष जय कुमार नाथ शाहको निधन।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556279982,
मोबाइल 9855508059, 9855508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय तहको तेस्रो चरणको चुनावका लागि आज दुई नम्बर प्रदेशका 8 जिल्लामा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेद्वारी दर्ता भएको छ। यसअघि दुई पटक तोकिएको चुनाव सरेर दुई नम्बर प्रदेशका 1 महानगरपालिका, 3 उपमहानगरपालिका, 73 नगरपालिका र 59 गाउँपालिकामा असोज 2 गते चुनाव हुँदैछ। अघिल्ला चुनावमा भाग नलिएको राजपाले समेत आज निकै तयारीका साथ 136 स्थानीय तह उम्मेदवारी दिएको छ। 136 स्थानीय तहबाट 6627 जना प्रतिनिधि चयन हुनेछन्, जसका लागि अहिलेसम्म 18,500 जनाले उम्मेद्वारको मनोनयन दर्ता गरेको जानकारी आएको निर्वाचन आयोगले जनाएको छ। केही स्थानीय तहबाट उम्मेद्वारको विवरण आउन बाँकी रहेकाले उम्मेद्वारको संख्या बढ्ने आयोगले स्पष्ट पारेको छ। आज उम्मेद्वारी दर्ता भएको हेरेपछि उज्यालोका जिल्ला सहकर्मीले पठाएको सामग्रीका आधारमा प्रकाश ढकालले तयार पारेको रिपोर्ट।
पटक पटक चुनाव सारिएको भन्दै असन्तुष्ट बनेका दुई नम्बर प्रदेशका राजनीतिक दलका नेता कार्यकर्ताले निकै उत्साहका साथ असोज 2 गते हुने चुनावका लागि उम्मेद्वारी दर्ता गराएका हुन्। राष्ट्रिय जनता पार्टीलाई समेत चुनावमा सहभागी गराउन सरकारले वैशाख 31 असार 14 गते हुँदै असोजसम्म चुनाव सारेको थियो। संविधानप्रति असन्तुष्टि जनाउँदै पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेको राज्यपालले समेत सबै स्थानीय तहमा उम्मेद्वारी दिएपछि चुनावी रौनक झनै थपिएको छ। नौवटा गाउँपालिका र 9 नगरपालिका सहित 18 स्थानीय तह रहेको सप्तरीमा निकै उत्साहका साथ मनोनयन दर्ता भएको छ। त्यस्तै 17 स्थानीय तह रहेको सिराहामा पनि बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म दलहरूले पालै पालो उम्मेद्वारी दर्ता गराएका छन्। सिराहामा उम्मेद्वारीकै विषयलाई लिएर कांग्रेसका दुई पक्षबीच झडप हुनुबाहेक अरू अवस्था सामान्य रह्यो। 20 स्थानीय तह भएको सर्लाहीमा उम्मेद्वारी दर्ताको अवस्था उत्साहपूर्ण रह्यो। सर्लाहीबाट सहकर्मी रामबाबु खड्का।
तराई केन्द्रीय दलहरूको सहभागितामा आज सर्लाहीका 20 स्थानीय तहमा एकदम हर्ष उल्लासका साथ मनोनयन पत्र दर्ता भएको छ र अहिले पनि कतिपय स्थानीय तहहरूमा मनोनयन पत्र दर्ताकै क्रम चलिरहेको छ। धेरै दलहरू सहभागी भएपछि अहिलेसम्म सूची तयार गर्ने कार्यक्रम तय भएको निर्वाचन अधिकृतको कार्यालय सरलाईले हामीलाई जानकारी दिएको छ। 20 स्थानीय तहमा आज दिउँसो धुमधामका साथ अथवा विभिन्न राजनीतिक दलहरूको सहभागितामा दलहरूले एक आपसमा मिलेर उम्मेदवारी दर्ता गराए र जहाँसम्म स्थानीय तहको निर्वाचनको माहौल सरलाईमा निकै तातिएको हामीले देख्यौं।
उम्मेदवारी दर्तासँगै काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतका दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। दलहरूले तालमेलको प्रयास गरे पनि स्थानीय तहबाटै विरोध भएपछि नेतृत्व पछि हटेको छ। अघिल्ला दुई चरणको चुनावमा धेरै ठाउँमा तालमेल गरेका कांग्रेस र माओवादीले यसपटक भने धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ़ नगरपालिकामा मात्रै केन्द्रीय स्तरबाट चुनावी सहकार्य गर्ने भएका छन्। अरू दल भने एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन्। 15 स्थानीय तह भएको महोत्तरी र 18 स्थानीय तह भएको धनुषामा पनि धूमधामका साथ मनोनयन गरियो। राजपाबाट जनकपुर उपमहानगरपालिकाको उम्मेद्वारी दिनुभएका लालकिशोर शाह,
उत्साहको रूपमा पनि लिएका छौं र चुनौतीको रूपमा पनि लिएका छौं। हामीले दोस्रो संविधान सभाको निर्वाचनमा के देख्यौं कि मधेसमा मधेसी व्यक्तिहरूलाई ल्याएर म त्यो जात हो, मेरो त्यो नाता हो, म यही जातिको हो, म उही जातिको भनेर भोट ठगेर त लग्यो। तर तिनी चाहिँ मतलब के छ भने त्यहाँ गएर सारा आफ्नो मतलब मधेसको बाट पाएको भोट त्यसले त्यहाँ मधेसको विरुद्धमा ती कुराहरूलाई कसरी हामीले कसरी रूपमा स्थापित गर्ने।
उम्मेद्वारी दर्ताको सूची आज नै प्रकाशित भएपछि दल तथा उम्मेद्वारलाई चुनावी चटारोले छोपेको छ। 18 स्थानीय तह रहेको रौतहट, 14 सहितको पर्सा र 16 स्थानीय तह भएको बारामा पनि अरू जिल्लामा जस्तै मनोनयनमा दलहरूको उत्साह उस्तै देखियो। रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा एमाले 2 उम्मेद्वार बन्न आधिकारिक स्वीकृति दिएपछि केही समय अन्यल भएको थियो, तर अन्त्यमा बाबुराम दाहाललाई पछि सार्दै एमाले उद्धव रेग्मीलाई चुनावी मैदानमा उतारेको छ। बारामा उम्मेद्वारी दर्ताको अवस्था कस्तो रह्यो त? सहकर्मी जयनारायण यादव,
यो विगतमा मधेसमा आन्दोलन चलिरहेको थियो, आजको माहौल हेर्दाखेरि त्यो आन्दोलनलाई कता कता छायामा पारिएको देखियो। यहाँ आन्दोलन भएको हो र भने त्यस्तो पनि माहौल थियो, यहाँ आन्दोलन भएकै थिएन जस्तो आजको माहौलले त्यस्तो बनाएको छ। एकदम चुनाव लागिसकेको छ, माहौल तातिएको छ, दलहरू आफ्नो आफ्नो पक्षमा मतदाताहरूलाई सान्न एकदम व्यस्त देखिन्छ। अस्वस्थ प्रतिस्पर्धा जुन विगतमा थियो एकले अर्कालाई हेर्न नसक्ने त्यो आज देखिएन।
2 प्रदेशमा 6,627 प्रतिनिधि चुनिँदैछन्। चुनावका लागि 2,166 मतदान स्थल र 3,578 मतदान केन्द्र रहनेछन् भने चुनावमा 26,64,000 मतदाता सहभागी हुनेछन्। मनोनयन दर्तासँगै दलका नेता, कार्यकर्ता, उम्मेद्वार र मतदातामा पनि उत्साह थपिएको छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। त्रिभुवन विश्वविद्यालयले काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गरेको छ। आज बसेको त्रिभुको कार्यकारी परिषदको बैठकले काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेको रेक्टर सुधा त्रिपाठीले जानकारी दिनुभयो। कुनै पनि मापदण्ड पूरा नगरे पनि नेताहरूको दबावमा एक महिना अघि त्रिभुले कलेजलाई सम्बन्धन दिएपछि चौतर्फी विरोध भएको थियो। त्रिभु कार्यकारी परिषदले गठन गरेको पूर्वाधार निरीक्षण समितिले कलेजले कुनै पनि मापदण्ड पूरा नगरेकोले सम्बन्धन खारेज सुझाव दिएको थियो।
यसैबीच सरकारले आफूसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आजदेखि अनसन थाल्ने चेतावनी दिएका डाक्टर गोविन्द केसीले अनसन फिर्ता लिनुभएको छ। त्रिभुवन विश्वविद्यालयले मापदण्ड नपुगेको काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेपछि अनसन फिर्ता लिएको डाक्टर केसीले बताउनुभयो। डाक्टर केसीले चिकित्सा शिक्षा ऐन सही रूपमा नआउँदासम्म यस्ता जालझेलपूर्ण निर्णयहरू भइरहने देखिएकाले आफूहरूले दिएका सुझाव र माथेमा प्रतिवेदन अनुसार परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकार को ध्यान आकर्षण पनि गराउनु भएको छ। यस्तै डाक्टर केसीले अबको आन्दोलन नेपाल आयल निगमका प्रमुख गोपाल खड्का र आन्तरिक राजस्व विभागका निलम्बित प्रमुख चुडामणि शर्मा विरूद्ध केन्द्रित गर्ने पनि बताउनु भएको छ। भ्रष्टाचार गरेको प्रमाण हुँदाहुँदै पनि सरकारले उनीहरूमाथि कारवाही नगर्नु अचम्मको विषय भएको भन्दै डाक्टर केसीले भ्रष्टाचार विरोधी आन्दोलनमा साथ दिन सबैलाई अपील पनि गर्नुभएको छ।
अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा इलामका नागरिक उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता बढेको छ। 50,000 अस्पताल स्वीकृत भएपछि अस्पतालमा 64 दरबन्दी थपिए पनि 32 मात्र कार्यरत रहेको अस्पतालका सूचना अधिकारी रीता अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा स्थायी दरबन्दीका हाड जोर्नी, मुटु रोग, बाल रोग, जनरल सर्जन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट र मानसिक रोग सम्बन्धी 1-1 विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। यस्तै अस्पतालमा 5 मेडिकल अधिकृतको दरबन्दी भए पनि 1 मात्र कार्यरत रहेको अस्पतालले जनाएको छ।
सरकारले अब प्रदेशकै नामबाट इम्बोस नम्बर प्लेट जडान गर्ने भएको छ। संविधानमा व्यवस्था नभएको अञ्चल संरचनालाई आधार मानेर अञ्चलको नामबाट दिन लागिएको गाडीको इम्बोस नम्बर प्लेट जडान स्थगित गरी प्रदेशकै नामबाट जडान गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले जानकारी दिनुभयो। आज बिहान बसेको व्यवस्थापिका संसदको विकास समितिको बैठकमा मन्त्री बलायरले अहिले प्रदेशको नामाकरण नभएकाले तत्कालका लागि प्रदेश नम्बरका आधारमा गाडीको नम्बर प्लेट बनाइने र प्रदेशको नामाकरण भएपछि गाडी धनीलाई थप रकम नलाग्ने गरी प्रदेशको नाममा इम्बोस नम्बर राखिने बताउनुभयो। बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले इम्बोस नम्बर प्लेटमा नेपाली भाषा राख्नुपर्छ भन्ने आवाज उठे पनि विश्वव्यापीकरण र नेपाल वान बेल्ट वान रोडको सदस्य भएकाले नेपाली भाषामा राख्न सम्भव नभएको बताउनुभयो। नम्बर प्लेटमा नेपालको ठूलो झण्डा भएकाले नेपाली भाषालाई ठूलो विषय बनाउन नहुने उहाँको भनाइ छ। विकास समितिले भने इम्बोस नम्बर प्लेटको टेन्डर स्वीकृत गर्दा सबैभन्दा कम रकम तोकेको कम्पनीलाई छनौट गर्नुपर्नेमा दोस्रो कम्पनीलाई छान्नुको कारण सात दिनभित्र पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सड़क विभागलाई निर्देशन दिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर दुईमा हुने स्थानीय तह चुनावका लागि उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता, त्रिवीद्वारा काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज, डाक्टर गोविन्द केसीले अब भ्रष्टाचार विरोधी सत्याग्रह थाल्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, नुवाकोट ओखरपौवाका बासिन्दाले सिस्टो ल्याण्डफिल साइडमा फेरि फोहोर फाल्न अवरोध पुर्याएका छन्। प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआवजाको दूरी तथा सीमा घटाएको र विगतमा भएका समझदारी कार्यान्वयनमा नल्याएका कारण फोहोर फाल्न नदिएको ओखरपौवाका बासिन्दाले बताएका छन्। ओखरपौवाका बासिन्दाले अहिले मात्र होइन, बेला बेलामा कुनै न कुनै कारण देखाउँदै फोहोर व्यवस्थापनमा अवरोध पुर्याउँदै आएका छन्। भविष्यमा काठमाडौँको फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय के हुन सक्ला त? पिटी लोपचनको रिपोर्ट।
हामी फोहोरलाई फाल्ने वस्तुको रूपमा हेरिरहेछौँ। फोहोर भनेको फाल्ने वस्तु होइन, पाल्ने वस्तु। मेरो घरमा फोहोर भयो, म तपाईँको आँगनमा ल्याएर फाल्छु भने तपाईँले माल्नुहुन्छ?
वातावरणविद भूषण तुलाधर फोहोरलाई फाल्ने नभई पाल्ने चीजका रूपमा व्याख्या गर्नुहुन्छ। सेनेटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नु, आफ्नो आँगनको फोहोर सफा गरेर अर्काको घरको आँगनमा विसर्जन गर्नु जस्तै भएकाले यो प्रविधि नै ठिक नभएको उहाँको तर्क छ। काठमाडौँ उपत्यकामा उत्पादित फोहोर मध्ये 60-70% अर्थात दुई तिहाई फोहोर जैविक वा कुहिने फोहोर भएकाले यसबाट ऊर्जा निकालेर वा कम्पोस्ट मल बनाएर फोहोर व्यवस्थापन गर्न सकिने उहाँको सुझाव छ।
मेरो सहर फोहोर भयो ल, गाउँलेहरू म तपाईँको आएर फोहोर फाल्छु है भनेर, अनि के हुन्छ? विरोध हुन्छ। ल्याण्डफिल साइट बनाउनै सकिरहेको छैन, एकै ठाउँमा बनाएको छ तर बनाउनै सकिरहेको छैन। हाम्रो फोहोरको राम्रो पक्ष के हो भन्दाखेरि, हाम्रो फोहोर धेरै जसो पुनः प्रयोग हुन सक्ने खालका फोहोर छन्। द्वितीय फोहोर भनेको त कुहिने फोहोर हो, त्यसलाई मल बनाउन सकिन्छ, त्यसबाट ऊर्जा निकाल्न सकिन्छ, गरिरहेको पनि छन्। त्यसमा ध्यान केन्द्रित गर्ने हो भने मात्रै फोहोरको व्यवस्थापन गर्न सकिन्छ।
अहिले काठमाडौँ उपत्यकाका 18 नगरपालिकाले उत्पादन गर्दै आएको झण्डै 1500 टन फोहोर सिसडोलमा विसर्जन हुँदै आएको छ। तीमध्ये 60% अर्थात झण्डै 900 टन फोहोर कुहिने फोहोर हुन्छन्। तर अहिलेसम्म यसलाई स्रोतमै नछुट्याएकाले झण्डै 20% फोहोर मात्र प्रयोगमा आइरहेको छ। फोहोर व्यवस्थापनको सबै जिम्मेवारी निजी क्षेत्रलाई दिने हो भने फ्याँक्नै पर्ने फोहोरको मात्रा एक वर्षमा आधा घटाइदिने दावी छ नेप्सी म्यागका कार्यकारी निर्देशक टीका दाहालको।
फ्याँक्नु पर्ने फोहोरको मात्रा चाहिँ घटाउने, अर्ग्यानिक जैविक फोहोरलाई कम्पोस्टिङ गर्ने, अब इनअर्ग्यानिकलाई हामीले छानेर बेच्ने, त्यसलाई पुनर्प्रयोग गर्ने, त्यो गरेर हामीले अहिले पनि हामी 20-25% फोहोर न्यूनीकरण गरेर मात्रै सिठोल जान्छ हाम्रो। हामी यदि ठाउँ हुने हो भने 50% फोहोर त हामी एक वर्षभित्रमा हामी घटाइदिन्छौँ, किनभने कम्पोस्टिङ गर्छौँ, छान्ने फोहोरलाई अझ राम्ररी छानेर बेच्छौँ र त्यहाँ जाने फोहोर त घटाउँछौँ। अहिले हामी 10 गाडी जान्थ्यो भने 8 गाडी, 7 गाडी, 5 गाडीमा झार्छौँ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय स्वरूप धादिङ र नुवाकोटको सिमानामा पर्ने बञ्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माणको काम भइरहेको छ। तर सन् 2007 शुरू गरी सन् 2009 सम्पन्न गर्ने गरी डिजाइन गरिएको ल्याण्डफिल्ड साइट निर्माणको काम अहिलेसम्म 30% पनि पूरा भएको छैन। पुनः प्रयोग गर्न सकिने फोहोरलाई पुनः प्रयोग गर्ने र बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटलाई पनि चाँडो बनाउने हो भने मात्र काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या नआउने बताउनुहुन्छ फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवाली।
हामीसँग भएको जग्गा सिद्धिसकेको छ र अहिले हामीले जुन चाहिँ चौथो चरणको लागि करिब करिब 7.5 लाख टन फोहोरलाई विसर्जन गर्ने किसिमले जुन विस्तार गरेका थियौं त्यसको पनि आधी समय सकिसकेको छ। अब यसको अधिकतम करिब 1.5 वर्ष छ र दीर्घकालीनको रूपमा जाने तपाईँ बञ्चरे डाँडा त्यसको जाने करिब करिब 20 वर्षको फोहोर चाहिँ हामी विसर्जन गर्न सक्छौ।
ओखर पगुवाका बासिन्दाले 2 दिन ल्याण्डफिल्ड साइट बन्द गर्दा काठमाडौँको सड़क तथा गल्ली फोहोरले भरिसक्छ। विज्ञले भने झैं घरायसी स्तरमै फोहोरको व्यवस्थापन गरी फ्याँक्नै पर्ने फोहोरको मात्रालाई घटाउन र बञ्चरे डाँडामा निर्माणाधीन ल्याण्डफिल्ड साइट निर्माणको कामलाई जोड़ दिन ढिलाइ भइसकेको छ।
वैदेशिक रोजगार विभागले छानबिनका लागि आज 2 म्यान पावर कम्पनी बन्द गरेको छ। काठमाडौँको महाराजगंजमा रहेको इन्टरनेशनल जब लिंक प्राली र पानीपोखरीको युनिभर्सल इन्टरनेशनल म्यान पावर कम्पनी बन्द गरेर छानबिन थालिएको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो। अधिकारीको नेतृत्वमा गएको विभागको टोलीले म्यान पावर कम्पनीमा अनुगमन गर्दा बढ़ी पैसा लिएर कामदारलाई विदेश पठाएको प्रमाण फेला परेको थियो। आज बन्द भएका 2 सहित 1 महिनामा विभागले 5 म्यान पावर कम्पनी बन्द गरेको छ। विभागले फुकुवा नगरेसम्मका लागि म्यान पावर कम्पनीले कामदार विदेश पठाउन तथा अरू कारोबार गर्न पाउँदैनन्। फ्री भिसा फ्री टिकट कार्यान्वयन नगरेको, कामदारसँग तोकिएको भन्दा धेरै रकम असुलेको, एउटा कामका लागि भनेर विदेश पठाउने र उता पुगेपछि अर्कै काममा लगाउने गरेको पाइएपछि विभागले म्यान पावर कम्पनीहरूमा अहिले अनुगमन तीव्र पारेको छ।
यसैबीच सरकारले मलेसियाका 52 सहितका 62 विदेशी कम्पनीमा नेपाली कामदार नपठाउने भएको छ। नेपाली कामदारलाई सम्झौता अनुसार काम र तलब नदिने रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन बन्द गरिएको हो। सम्बन्धित देशमा रहेका नेपाली दूतावासको सिफारिशका आधारमा ती कम्पनीलाई वैदेशिक रोजगार विभागले कालो सूचीमा राखेको छ। केही रोजगारदाता कम्पनीलाई भने नेपाल वैदेशिक रोजगार व्यवसाय संघको सिफारिशमा कालो सूचीमा राखिएको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो। कामदारलाई समयमा काम र तलब दिन नसक्ने तथा सुधार गर्छु भनेका सेवा सुविधा समेत नसुधारेका कारण कालो सूचीमा परेका छन्। कालो सूचीमा राखिएका मध्ये सबैभन्दा धेरै मलेसियाका 52 कम्पनी छन्। यस्तै साउदी अरबका 5, युएईका 2 र कतारका 3 कम्पनी पनि कालो सूचीमा परेका छन्।
30 मेगावाट क्षमताको पीके हाइड्रो पावर प्रालीमा रूसले 5 अर्ब 10 करोड़ रूपियाँ लगानी गर्ने भएको छ। उद्योग मन्त्रालय अन्तर्गतको उद्योग लगानी तथा प्रवर्धन बोर्डको आज बसेको बैठकले पीके आयोजनामा रूसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अरियालले जानकारी दिनुभयो। नेपालमा आर्थिक वर्ष 2073-74 4,075 उद्योगमा 2,12,83,85,00,00 रूपियाँ विदेशी लगानी भएको छ।
भदौ 31 गतेसम्म म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको सड़कमा रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। सड़कका विभिन्न ठाउँमा पहिरो खस्ने गरेको र खोलामा पानीको बहाव नघटेका कारण बेलुकी 5:30 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको हो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले रातिको समयमा गाड़ी चलाएको पाइएमा कार्यवाही गरिने बताउनुभयो। 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको छ।
गुल्मीको इस्मा गाउँपालिकाले घरको छाना भएका 400 घरमा जस्ता पत्ता लगाइदिने भएको छ। जनतालाई हाम्रो घर विपन्नलाई जनतालाई हाम्रो घर, विपन्नलाई सुरक्षित घर भन्ने नारालाई आत्मसात गर्दै इस्मा गाउँपालिकाको गाउँसभाले खरका छाना हटाएर जस्तापत्ता लगाउन 1 करोड़ रुपियाँ विनियोजन गरेको छ। गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोखरेलका अनुसार खरका छाना भएका घरको तथ्याङ्क संकलन गर्ने काम शुरू भइसकेको छ।
16 दिनसम्म गरिने 16 श्राद्ध आजदेखि शुरू भएको छ। प्रतिपदादेखि 16 तिथि मध्ये जुन तिथिमा निधन भएको हो त्यही दिन 16 श्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा 16 श्राद्ध मनाइन्छ। पर्वतिथिका अवसरमा गरिने श्राद्ध भएकोले यसलाई पार्वन वा महालय श्राद्ध पनि भनिन्छ। यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्ति रहन्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडा दशैंको साइत सार्वजनिक गरेको छ। असोज 5 गते बिहान 9:41 घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। यसै असोज 14 गते बिहान 8:01 देवी विसर्जन गर्ने र बिहान 11:55 साइतमा विजयादशमीको टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841043068, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कॉल हेवन।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भर्ना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्नसकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
NCE, quality for excellence.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 9 का वडाध्यक्ष नारायण प्रसाद जैसीकी 17 वर्षीय छोरी राधिकाको सर्पले डसेर ज्यान गएको छ। धनगढीमा एचए पढ्दै गरेकी राधिका जैसीलाई बिदामा घर आएका बेला सर्पले डसेको हो। सुरुमा सर्पले डसेको थाहा नपाएको तर हात खुट्टा झमझमायो भनेपछि झाँक्रीकोमा झारफुक गर्न जाँदा सर्पले डसेको थाहा भएको छिमेकी दलबहादुर सुनारले जानकारी दिनुभयो। त्यसपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै जैसीको ज्यान गएको हो।
मनाङको नेस्याङ गाउँपालिकाको स्वर्गद्वारीमा हिजो दिउँसो भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका 8 जनालाई हेलिकप्टर मार्फत आज उद्धार गरी काठमाडौँ ल्याइएको छ। 4 जनालाई नेपाली सेनाको हेलिकप्टर र अरू 4 जनालाई फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्र राज पन्तका अनुसार हिजो भएको जीव दुर्घटनामा 1 जनाको घटनास्थलमै ज्यान गएको थियो।
भदौ 13 गते काभ्रे बनेपाको पुण्यमाता खोलामा भेटिएको महिलाको शव बलात्कारपछि हत्या गरेर फालिएको पत्ता लागेको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरेको आरोपमा 6 जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सकुल बहादुर थापाले जानकारी दिनुभयो।
भारतीय वरिष्ठ पत्रकार गौरी लङ्केशको हत्याप्रति नेपाल पत्रकार महासंघले भर्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ। लङ्केशको हत्याले नेपाली पत्रकारिता जगत स्तब्ध र दुखी बनेको भन्दै महासंघले विश्वको ठूलो लोकतान्त्रिक देश भारतमा भएको पत्रकार हत्याले विश्वमै पत्रकार अझै असुरक्षित रहेको पुष्टि भएको बताएको छ। लङ्केशको हिजो हत्या भएको थियो। यस्तै काठमाडौँमा नै आज हत्याको विरोधमा प्रदर्शन पनि भएको छ। न्यायप्रेमी पत्रकार समूहले गरेको विरोध प्रदर्शनमा सिकेलाल, खगेन्द्र संग्रौला, हरिरोका, युग पाठक लगायतले समाचार लेखेकै आधारमा पत्रकारको हत्या हुनु दुःखद भएको र विश्वकै लोकतान्त्रिक देश भारतले असली रूप देखाएको बताएका छन्। कार्यक्रममा स्वर्गीय पत्रकार लङ्केशप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो।
मेरो पनि भन्नु छ,
नेपाल आइडलको भोट नगन्न र सकल फाइल देखाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा गोपाल पोखरेल लेख्नुहुन्छ। यसैलाई भनिन्छ कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेर। होइन, नचाहिने कुराको त अदालतले पनि यति छिट्टै फैसला सुनाउँदो रहेछ हाम्रो देशमा।
सिराहामा उम्मेद्वार छान्ने विषयमा कांग्रेस कार्यकर्ता बीच कुटाकुट हुँदा 10 जना घाइते भएको खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा सौहार्द नाम राखेका साथी भन्नुहुन्छ कांग्रेस गुटै गुट भएको पार्टी हो भन्ने यो झडपले पनि पुष्टि गर्छ। पार्टी सभापति शेरबहादुर देउबाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिरहेका खुम्बहादुर खड्काको गुट, हिजो अस्ति गुट मात्रै भन्थे, आज त गुटको झगडा नै भएछ।
वैदेशिक रोजगार विभागले 2 म्यान पावर कम्पनी बन्द गरेको भन्ने खबर पढेर फेसबुकमा सरोज राणा लेख्नुहुन्छ, सबै म्यान पावर बन्द गरेर अब सरकारी तवरले कामदार विदेश पठाउने प्रक्रिया शुरू गर्नुपर्छ। म्यान पावरका नाममा मानव तस्करी गर्ने दलाललाई अब कानूनी दायरामा ल्याएर कारवाही गर्न ढिलो गर्नु हुँदैन।
यसै विषयमा कमल अर्यालको सुझाव छ, वैदेशिक रोजगारीका नाममा लाखौं रकम ठग्नेलाई अनुमति दिनुभन्दा सरकार आफैले प्रत्येक जिल्लामा वा प्रदेशमा सरकारी म्यान पावर खोले त समस्या आफै समाधान हुने थियो।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन्। गर्भमा रहेका शिशुमा संक्रमण हुने गरेको जिका भाइरसलाई मस्तिष्क क्यान्सरबाट पीड़ित वयस्क व्यक्तिको उपचारमा प्रयोग गर्न सकिने अमेरिकी अनुसन्धानकर्ताले बताएका छन्। बालबालिकाको मस्तिष्कमा गम्भीर असर पार्ने हानिकारक जिका भाइरसलाई वयस्क व्यक्तिमा देखिने आक्रमक खालको मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। वाशिङटन विश्वविद्यालयको स्कूल अफ मेडिसिन र क्यालिफोर्निया विश्वविद्यालयको सान्डियागो स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताले जिका भाइरसले क्यान्सरबाट संक्रमित मस्तिष्क सेललाई मार्ने दावी गरेका छन्। मुसामा गरिएको अनुसन्धानमा जिका भाइरस सहितको इन्जेक्सन दिँदा जिका भाइरसले क्यान्सरको संक्रमण भएको सेललाई मारेको तर क्यान्सरको संक्रमण भएको सेललाई केही पनि नगरेको अनुसन्धानकर्ता डाक्टर माइकल डायमन्डले बताउनुभयो।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन भएको छ। 89 वर्षका शाहको उपचारका क्रममा आज बिहान नर्विक अस्पतालमा निधन भएको हो। उहाँ बाथरूममा लडेर घाइते भएपछि एक हप्ता अघि नर्विक अस्पतालमा भर्ना हुनुभएको थियो। भारतको राँची र पटनामा पढ्न जाँदा क्रिकेट सिकेर नेपाल फर्केका शाहले 40 वर्षसम्म नेपाल क्रिकेट संघ क्यानको अध्यक्ष भएर काम गर्नुभएको छ। शाहको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत हङकङसँग आउँदो महिना हुने खेलका लागि 18 जना नेपाली खेलाड़ीको नाम छनौट गरिएको छ। मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले 18 जना खेलाड़ीको नाम टुङ्गो लगाएको हो। टोलीमा कप्तान पारस खड्का सहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, महबूब आलम, सोमपाल कामी, विनोद भण्डारी र करण केसी छन्। यस्तै जितेन्द्र कुमार मुखिया, सुशील कणेल, कुशल भुर्तेल, ललित राजवंशी, सुशन भारी, नरेश बुढा ऐर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पनि 18 जनामा परेका छन्। अनुभवी बलर शक्ति गौतम भने टीममा परेका छैनन्। अझ 27 र 29 गते विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपालले हङकङसँग उसकै मैदानमा खेल्दैछ। 18 जना मध्येबाट अन्तिम 14 जना खेलाड़ी छनौट गरिनेछ। 4 जनालाई भने वैकल्पिक सूचीमा राखिनेछ।
र भारतसितको एकमात्र 2020 क्रिकेटमा श्रीलंकाले अहिले ब्याटिङ गरिरहेको छ। टस हारेर पहिला ब्याटिङको मौका पाएको घरेलु टोली श्रीलंकाले ताजा स्थितिमा 6.4 ओभर खेल्दा 3 विकेट गुमाएर 62 रन बनाएको छ। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर दुईमा हुने स्थानीय तह चुनावको लागि उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता, राजापाले 136 तहमा उम्मेद्वारी दर्ता गरेपछि चुनावी माहौल झनै बढ्यो।
त्रिवेदीद्वारा काठमाडौँ नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज, डाक्टर गोविन्द केसीको अनसन फिर्ता, अब भ्रष्टाचार विरोधी सत्याग्रह थाल्ने केसीको भनाई।
प्रदेशकै नामबाट गाडीमा इम्बोस नम्बर प्लेट जडान गरिने, अहिले प्रदेश नम्बरका आधारमा बन्ने नम्बर प्लेट पछि परिवर्तन गर्दा पैसा नलाग्ने।
जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने, भाइरसले क्यान्सरबाट संक्रमित मस्तिष्क सेललाई मार्ने अनुसन्धानकर्ताको भनाई।
र नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।